الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد يا أيها الذين آمنوا لا تدخلوا بيوتا غير بيوتكم حتى تستأنسوا وتسلموا على أهلها ذلكم خير لكم لعلكم تذكرون صدق الله العظيم میرے بھائیوں اور میری محترمہ مائیں اور بہنیں, لاسٹ ویک سے پہلی ویک میں میں ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا کے بارے میں آپ لوگوں کو میں سنا رہا تھا. بات یہاں تک پہنچی تھی کہ صفوان بن معطل رضی اللہ تعالی عنہ نے اپنے اونٹ کو بٹھایا اور حضرت عائشہ رضی اللہ تعالی عنہا اوپر بیٹھ گئی, اور پھر یہ اونٹ کی رسی پکڑ کر آگے آگے چلتے چلتے مدینہ منورہ لے آئے. تو مدینہ منورہ میں لوگوں نے آپس میں, منافقین نے یہ غلط افواہ پھیلائی کہ حضرت عائشہ رضی اللہ تعالی عنہا نعوذ باللہ ہمارے ساتھ, یعنی حضرت صفوان کے ساتھ غلط کام کیا, اور یہ خبر پہنچتے پہنچتے اکثر لوگوں کو پتہ چل گیا. تو حضرت عائشہ رضی اللہ تعالی عنہا کو کوئی اس چیز کے بارے میں پتہ نہیں تھا. ایک دن صبح عائشہ رضی اللہ تعالی عنہا ام مستح کے ساتھ حاجت کے لیے جا رہے تھے استنجا کے لیے, چونکہ اس زمانے میں لوگ استنجا کے لیے جنگل میں جاتے تھے اور شام کو جاتے تھے, رات تک عام طور پر اندھیرا ہوتا تھا تب جاتے تھے. تو ام مستح رضی اللہ تعالی عنہا کا پیر جو ہے ان کے برکے کے اوپر پیر پڑا اور وہ گر گئی اور ان کو ٹھوکر لگی. جیسے ہی وہ نیچے گری ام مستح, اس کی زبان سے یہ جملہ نکلا, تعیسہ مستح, بیٹے کو بددعا دے رہی ہے کہ میرا بیٹا مر جائے. گری ماں اور بددعا, یہاں تک بات پہنچی تھی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے, میں نے ان سے پوچھا ام مستح سے کہ تم اپنے بیٹے کو بددعا دے رہی ہو, تمہارا بیٹا تو بدری صحابہ میں سے ہے, یعنی جو 313 بدریین صحابہ تھے. بدریین صحابہ کے بارے میں بہت بڑا ثواب ہے, ان کا نام 313 صحابہ کا نام آپ لیں, پڑھ لیں اور اس کے بعد دعا کریں تو دعا بھی قبول ہو جاتی ہے, اتنے برکت والے. اور فرمایا بدریین صحابہ تم جو چاہو کرتے رہو, اب تمہاری کوئی پکڑ نہیں ہوگی. بدریین صحابہ بدر میں وہ شریک تھے. پوچھتی ہے آپ بدر میں آپ کے بیٹے شہید تھے اور آپ ان کو بدر میں شریک تھے اور آپ ان کو بددعا دے رہی ہے. تو حضرت عائشہ رضی اللہ تعالی عنہا سے کہا, ام مستح تجھے پتا نہیں ہے کیا, تمہیں پتا نہیں کیا بات ہو رہی ہے مدینہ منورہ؟ میں نے کہا مجھے تو کچھ معلوم نہیں. حضرت عائشہ فرماتی ہے مجھے تو کچھ معلوم نہیں. پھر اس نے ساری بات کھول کر میرے سامنے بیان کی. کہ تم سفر سے واپس آئی تب سے مدینہ منورہ میں تمہارے خلاف ایک سٹوری چل رہی ہے, ये तो उस जमाने से चला रहा है, इतना हुआ कब एडवांस में आ गया, थोड़ा व्हाट्सएप पर आ गया, इतना ही हुआ। उस जमाने में वैसे एक दूसरे को कहते थे फुला ऐसा किया फुला ऐसा किया, लेकिन अब एडवांस हो गया, यूट्यूब हो गया है? और व्हाट्सएप हो गया, फेसबुक हो गया, अब तो ये हो गया, अब तो खबर फैलाना आसान हो गया। पहले 10 को गुना होता था, अब हजारों को गुना होता है। पहले 10 आदमी तोमर लगाते, अब हजार आदमी लगाते हैं। इसलिए कि किसी आदमी ने दूसरे आदमी को किसी की तोहमत के बारे में वीडियो भेजा या मैसेज भेजा, तो जैसा ही पड़ा उसको, जितने लोगों को वो फॉरवर्ड करेगा उन तमाम का गुना इस पर आएगा। वो लोग जितने लोगों को फॉरवर्ड करेंगे उन तमाम का गुना अक्यूज का, तोहमत का, और वो कितना बड़ा गुना है नाउज बिल्ला जी, गीबत का और तोहमत का नाउज बिल्ला सूद से भी बड़ा जी, सूद से भी बड़ा नाउज बिल्ला। ये जुमला इस्तेमाल नहीं कर, लेकिन हदीस में है कि जिस तरह एक नौजवान नाउज बिल्ला अपनी मां के साथ नाउज बिल्ला, अल्लाह न करे अल्लाह न करे अल्लाह बचाए, 35 मरतबा गलतकारी जीना करने का जो गुना, वो इतना एक को फॉरवर्ड करने का गुना है, तोहमत गइबत। अल्लाह हमारी हिफाजत फरमाए। बहुत आसान है स्टोरी फैलाना, इसलिए ऐसा कोई मैसेज आ जाए फौरन डिलीट कर दो और सामने वाले को कह दो मुझ पर ऐसे मैसेज को फॉरवर्ड न करो, करना है अच्छे मैसेज करो किसी। इसलिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, ओ मेरे साहबाओ, किसी सहाबी के बारे में मेरे सामने गलत बयानी न करो, मेरे दिमाग में किसी के बारे में बदगुमानी न डालो। मना किया अल्लाह के नबी से, ऐसी बात न करो मेरे साथ, हम क्यों गुनाह में जाएं? इस 2-4 मिनट तो मजा आएगा, खुश होंगे, लेकिन गुनाह कितना बड़ा है कि तोबा के बगैर माफ नहीं होता। अगर वो आदमी मर गया तब तो फिर खत्म, कयामत के दिन ही जवाब देना है, कोई रास्ता ही नहीं है इसका। तो इसलिए किसी मुर्दे के बारे में इस तरह बोलना, वो तो जिंदे से भी ज्यादा बदतर है, वो तो चला ही गया, हुकूकुल इबाद अब कैसे माफ करवाएंगे। इसलिए बहुत एहतियात हो। एक तो हमारे पास तौबा का टाइम नहीं, और दिल भी इतना काला हो गया कि आंखों से एक कतरा भी नहीं निकलता। और अल्लाह के नबी फरमाते तौबा के लिए इबकू, रोवो, फइल्लम तबकू, अगर रोना ना आए तो रोने जैसे चेहरा बनाओ, तौबा। लेकिन हमारे पास न तौबा का टाइम न दुआ का टाइम। दिन में अगर 50 ऐसे मैसेज हमने फॉरवर्ड कर दिए, एक ही मैसेज 50 आदमी को कर दिया, अब तो नेकियां कमाना भी आसान है और गुनाह कमाना भी आसान है। नेकियों के लिए एक मिसाल के तौर पर, भाई अभी बयान होगा पुना जगह, आपने 100 आदमी को फॉरवर्ड कर दिया, उसमें से 50 आदमी आ गए तो 50 आदमी का सवाब आपको मिल गया, कितना आसान है। बैठे बैठे ही नेकियां कमा ली, अब जितने आएंगे फिर वो सुनेंगे, फिर वो अमल करेंगे और करते चले जाएंगे, तो उसका सवाब ही सवाब है फिर तो अब तो कमाना, नेकियां कमाना बहुत आसान है। और गुनाह के लिए भी यही सूरत कि अगर कोई आदमी एक मैसेज फॉरवर्ड कर दे किसी की गीबत का, किसी की तोहमत का, तो फिर वो कहां से कहां पहुंच जाता है, और ग्रुप में डाल दिया तो फिर मसला ही मसला। वो फिर तो कहां से नेशनल से इंटरनेशनल, और इंटरनेशनल से कहां पहुंच जाता है, समंदर पार कर जाता है। अल्लाह हमारी हिफाजत फरमाए। तो कितने गुना होंगे, मेरे सर पर एक ही मिनट में 1000 आदमी के गुना आ गए। अब मैं 1000 बार तौबा करूंगा तो अल्लाह माफ करेगा मुझे, इसलिए 1000 कबीरा गुना हो गए, उनके तो उनको मिलेंगे, लेकिन मैंने फॉरवर्ड किया एक ग्रुप में, और उस ग्रुप में 100 आदमी है, 200 300 400 आदमी है, तो 400 आदमी का गुना मुझे लग गया। इसलिए नेकी कमाना भी आसान हो गया और गुना कमाना, अब तो बहुत मीडिया का जमाना है, नेकियां कमाना चाहे तो हजारों लाखों मिलियनों बिलियनों कमा सकता है कि भाई एक बयान है किसी का फॉरवर्ड किया, लेकिन उसके बारे में भी तहकीक हो। किसी ने मुझे वीडियो भेजा फॉर एग्जाम्पल, हदीस में है और वो हदीस नहीं है, तो अल्लाह के नबी फरमाते तुम किसी को फौत करोगे तो तुम दुनिया में ही, दुनिया से ही जहन्नम का ठिकाना बना लो। ये तो फौत करना बहुत आसान है, लेकिन तहकीक जरूरी है कि ये हदीस सही है या गलत है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात अगर नहीं है और झूठी हमने किसी को फौत कर दी तो। इसलिए अपना कोई आदमी, अपना कोई शेख, अपना कोई जिस पर हमारा भरोसा है और वो सही है, तहकीक है और वो बात हमारे पास है, जैसे अभी मेरा बयान है, जिसको हम ये रियाज़ुस सालिहीन से हम दर्श देते हैं। अब इसको हजारों को फॉरवर्ड किया तो हजारों का सवाब, फिर हजारों से हजारों जितने सुनते चले जाएंगे सवाब। इसलिए हर चीज में बहुत एहतियात होनी चाहिए, बहुत एहतियात। वे हमारे पास टाइम ही नहीं है गुनाह से तोबा करने का, टाइम ही नहीं है इबादत का, हम कहां जाएंगे, है ना। अब देखो वो गुना यहां से गया, फॉर एग्जाम्पल कैनेडा, अमेरिका, वहां से पहुंचा इंडिया, इंडिया से वापस हम पर आ गया। अब देखो कहां से कहां से कहां से गया, वापस आ गया, कहां घूम घूम कर आया। इसलिए बहुत आसान, आज तो YouTube पर डाल दिया, वैसे ही फोटो ले लिया डाल दिया ये। इसलिए बहुत बचना चाहिए। देखो ये स्टोरी तो उस वक्त चल रही है मदीना मुनव्वरा में, फरमाया पूरे मदीने में आम हो गया तुझे पता नहीं, लेकिन हजरत उम्मुल मोमिनीन आयशा बहुत सीधी सादी सिंपल थी, उनको पता ही नहीं कि पूरे मदीने में मेरे बारे में गलत बयानी हो रही है। और वो नबी की प्यारी बीवी है, बात भी नबी के घराने की है, पढ़ाई की नहीं है, न कोई आलिम की, न कोई अल्लामा की, न कोई मुफ्ती की, न कारी की है, न कोई कुतुब की, न अब्दाल की, न वली की, इमामुल अंबिया की बात है। तो गोया इमामुल अंबिया की बीवी कैसी, लोग ऐसा ही नाउज बिल्ला, ऐसा ही बात चली पूरी, मुनाफिकीन ने बढ़ा दी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को बदनाम करने के लिए ये बात। तो इतनी गलत के सुब्बत आला मसाइबुल लौ अन्नहा सुब्बत अलल अय्याम सिरन लयालिया। हजरत आयशा फरमाती है इतनी खतरनाक मुझ पर मुसीबत आई है कि अगर ये मुसीबत दीन पर गिरे तो दीन भी रात की तरह काला हो जाए। ये हजरत आयशा फरमा रही है। हम में से किसी की मां पर कोई तोहमत लगाए, किसी की बेटी पर कोई तोहमत लगाए, किसी की बहन पर कोई तोहमत लगाए, तो वो सब कुछ करने के लिए तैयार होगा, अपनी जान देने के लिए तैयार हो जाएगा। हां तूने मेरी मां को क्या कहा, तोहमत लगाई मेरी बहन को, मेरी बेटी को, क्यों, वो मेरी मां के मुतालिक ऐसी बात की, सिर्फ तोहमत ना लगाए, सिर्फ मां को गाली दे दे तो इंसान बर्दाश्त नहीं कर सकता है, बिल्कुल बर्दाश्त नहीं। सरकारे तो आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजे मुतहरा हम सबकी मां है, वाज़वाजुहू उम्महातुल मोमिनीन, आपकी बीवियां मोमिनीन की माएं हैं, ये हमारी माएं हैं। तो मदीना मुनव्वरा में यह अफवाह फैल गई। फरमाती है फिर मैंने उनसे पूछा उम्मे मिस्ता से, वाकई सच कह रही है, मैंने पूछा आप सल्लल्लाहु अलैहि वसल्लम तक बात पहुंच गई, यानी उनको यह भी नहीं पता कि मेरे नबी को पता चल गया। वो कहती हां आप सल्लल्लाहु अलैहि वसल्लम को भी यह बात मालूम है कि तुम्हारे बारे में मदीना मुनव्वरा में गलत अफवाह चल रही है। फरमाती है जब मैंने ये बात सुनी तो मेरे पैरों के नीचे से गोया जमीन निकल गई, गिरने के लिए तैयार, ऐसी कांप रही थी। फरमाती है तब मेरे जहन में आया इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मुझसे कई दिनों से बदले हुए हैं, बराबर बातचीत नहीं हो रही है, खुश नजर नहीं आते हैं, जब भी घर में दाखिल होते हैं तो सिर्फ इतना पूछते हैं आयशा तुम कैसी हो, सिर्फ इतना ही पूछते हैं, वरना फिर घर में आते थे हंसते थे ये वो सब कुछ। वरना उससे पहले आप सलासलम का प्यार मेरे साथ, आप सलासलम की मोहब्बत, उसका अंदाज कुछ और था, मैं आप सलासलम को चंद दिनों से बदला हुआ पा रही हूं। इससे एक बात ये भी मिल गई कि नबी आलिमुल गैब नहीं होता, है ना, वरना पता होता कि ये झूठ है, आप सलासलम को ही पता नहीं है ये बात। फरमाती है कि मैं घर पहुंचकर फिर एकदम बीमार, ऐसी बीमार हो गई घर जाकर कि मैं बिस्तर से उठ नहीं सकती थी, ऐसी बिस्तर में गिर गई, रोना ही रोना हर वक्त। फरमाती है मेरा अब्बा जान कहो मेरे पास आए, एक तरफ वो बैठी है मेरी अम्मी आए, एक तरफ वो बैठी है वो तसल्ली देती है क्या हुआ मेरा अब्बा आए। क्या आयशा फिक्र न कर, मेरी अम्मी मुझे कह रही है, अबू बकर सिद्दीक कह रहे हैं और मेरी माँ कह रही है फिक्र न कर फिक्र न कर। तो अल्लाह, मेरी माँ कहती जब एक शोहर की एक से जायद बीवियां सौकने होती है तो कुछ न कुछ आपस में एक दूसरे के साथ ऐसा झगड़ा हो ही जाता है, ऐसी जलसी हो ही जाती है। तुम सबर करो, ऐसी कोई बात नहीं है आपके बारे में। फरमाती है मैंने उनसे भी पूछा कि आप सल्लल्लाहु अलैहि वसल्लम को भी मालूम है, मैंने अपनी अम्मी से पूछा, उन्होंने कहा कोई बात नहीं तुम सबर करो। मेरे अब्बा मुझे सबर की तलकीन कर रहे थे, अबू बकर सिद्दीक पर क्या गुजरी होगी, उनकी तो बेटी है ना, जो मेरी बेटी के बारे में पूरे मदीना मुनव्वरा में ऐसी गलत अफवाह है। और एक दिन कहते हैं इसी तरह चलता रहा एक दिन, क्योंकि कई दिन हो गए अब पता ही नहीं चल रहा है सच क्या है झूठ क्या है, एक दिन का तो मसला नहीं था। मेरे वालिदैन अबू बकर सिद्दीक और मेरी मां मेरे पास बैठे हुए थे, इतने में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मेरे पास आ गए और हजरत आयशा रज़ियल्लाहु ताला अन्हा के पास तशरीफ लाने से पहले नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इनको पूछा उनको पूछा उनको पूछा, तो दोनों जहां के सरदार और इतने जानिसार साहबे किराम, साहबे किराम को पूछा ना, हजरत उमर से पूछा, हजरत अली से पूछा, हजरत उस्मान से पूछा अपनी बीवी के बारे में क्या मशवरा है तुम्हारा। साहबा तो जान देने के लिए तैयार थे ना, मगर आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तोहमत को कितना बर्दाश्त किया होगा, अपनी घरवाली पर जो तोहमत लगी उसको आपने कितना बर्दाश्त किया होगा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो घर में काम करने वाली हजरत आयशा के घर में काम करने वाली हजरत बरीरा थी उनको भी बुलाया इधर आओ और पूछा बरीरा ये लोग ऐसी बातें करते हैं तुम्हारा क्या ख्याल है आयशा के बारे में, खादिमा से पूछ रहे हैं गुलाम बांडी से, बरीरा तू तो यहीं रहती है घर में तो मेरी आयशा के बारे में तुम्हारा क्या ख्याल है लोग ऐसी बातें कर रहे हैं। तो बरीरा क्या कहती है, बांदी क्या कह रही है, वल्लाही ला नअलमु फीहा इल्ला खैरा, अल्लाह की कसम आयशा रजी अल्लाह तआला अन्हा के अंदर सिवाय खैर के कुछ है ही नहीं, सबसे अच्छी औरत हजरत आयशा जब अन्हा है कि मेरी सबसे ज्यादा लड़ाई रहती थी अजवाज मुतहरात में हजरत जैनब से, शौकन में होता है ना, शौकनों में ऐसा होता है, तो हजरत जैनब से। आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा, चूंकि वो कजन थी शादी में आप सल्लल्लाहु अलैहि वसल्लम की और अबू बकर सिद्दीक की बेटी, वो कजन थी कौन जैनब, वो कजन पूछा उनको बुलाया शायद वो आपस में झगड़े की वजह से कुछ सच बता दे, सो उनसे पूछा सबका एक ही जवाब, उसने भी यही कहा वल्लाही ला नअलमु इल्ला खैरा, सोकन भी जिसके साथ झगड़े होते वो भी कह रहे वल्लाही ला नअलमु इल्ला फीहा इल्ला खैरा, हजरत आयशा खैर ही खैर उसके अंदर में है कुछ भी नहीं। तो अब आप सरासर मिंबर पर तशरीफ ले आए, साहबे किराम को बुलाया, मस्जिद बड़ी हुई है साहबे किराम से मस्जिद बड़ी हुई। अब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरियाद कर रहे हैं कि एक शख्स मेरी बीवी के बारे में नाजेबा नाशाइस्ता बेकार यूजलेस न्यूज इंफॉर्मेशन गलत अफवाहें फैला रहा है, इतना सुनकर सहाबा खड़े हो गए मस्जिद में, औस और खजरज दोनों कबीले थे मदीना मुनव्वरा में, औस और खजरज, क्योंकि अब्दुल्लाह इब्ने उबई ये मुनाफिकीन का सरदार ये पेश पेश था इस अफवाह को फैलाने में जो मदीना मुनव्वरा में रहता था, और दूसरे मुनाफिकीन इसकी मदद कर रहे थे। अब औस और खजरज में से औस के सरदार जिनका नाम था साद इब्ने माज रजी अल्लाह तआला ने वो खड़े हो गए, अर्ज किया रसूलल्लाह अगर वो शख्स जिसके मुतालिक आप फरमा रहे हैं अगर ये हमारे कबीले से है औस में से अगर हमें आप बता दें तो हम उसको फौरन कत्ल कर देंगे। खड़े हो और अगर दूसरे कबीले खजरज का है, अगर आपका हुक्म होगा तो उसको भी हम कत्ल कर देंगे। साहबा बर्दाश्त नहीं कर रहे थे, मेरे नबी की बीवी को ऐसा कह रहे जी, समझ में आती है बात। आप सल्लल्लाहु अलैहि वसल्लम बर्दाश्त देखिए, आप सल्लल्लाहु अलैहि वसल्लम का कितने तहम्मुल टॉलरेंस देखिए, कि जितनी औरतों की सरदार थी ना वो, तो औरतों की हजरत आयशा रजी अल्लाह तआला पर इतनी बड़ी तोहमत रखी गई कि आप सल्लल्लाहु अलैहि वसल्लम के सामने मस्जिद में दिली अजियत का इजहार फरमा रहे हैं, सबके सामने फरमा रहे हैं कि अब इससे ज्यादा तहम्मुल और बर्दाश्त वाला मजहब नबी सल्लल्लाहु अलैहि वसल्लम के मजहब के सिवा कौन सा हो सकता है। मैंने अर्ज किया हजरत आयशा रज़ियल्लाहु अन्हा मुसलसल जब बीमार रहने लगी, एक दिन आप सल्लल्लाहु अलैहि वसल्लम अब तो चली गई थी अपने मां के यहां, तो अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हा के मकान पर गए बीवी को देखने के लिए। देखा एक तरफ अब्बा जान बैठे हैं बीवी के बेटी के पास अबू बकर सिद्दीक, और एक तरफ मां बैठी है। मां का नाम उम्मे रुमान था ना, अबू बकर सिद्दीक अल्लाह की बीवी। अब आप सल्लल्लाहु अलैहि वसल्लम वहां बैठ गए, चूंकि सास ससुर है और बीवी है और तो कोई नहीं, फादर इन लॉ मदर इन लॉ एंड वाइफ, ही जस्ट वेंट देयर एंड सेट डाउन। सबसे पूछा था, बहुत सारे साहबा से पूछा था, हजरत उमर रज़ियल्लाहु तआला ने कहा अल्लाह के नबी आपके कपड़े पर एक मक्खी जो नापाकी पर बैठी है, अल्लाह पाक ने उसको भी बैठने नहीं दिया आपके कपड़े पर, तो आपके बिस्तर पर गंदी औरत अल्लाह कैसे दे सकता था। तो उमर फरमाते हो नहीं सकता, हो नहीं सकता। तो बानी से पूछा, अजवाज मुतहरात से पूछा, हजरत अली से पूछा, हजरत उसामा से पूछा, और आप सबसे फरमाते मुझे भी उसका यकीन है कि हजरत आयशा बहुत मेरी बीवी मुत्तकी है, ऐसा काम नहीं हो सकता, मगर फिर भी एक इंसान है और मदीना मुनव्वरा में गलत अफवाह है तो इसका असर है दिमाग के ऊपर। आप सल्लम ने हजरत आयशा रजी अल्लाह तआला से पूछा, आयशा बात सच्ची सच्ची हो मुझे बता दो, जो भी सच हो बता दो, वैन कुंटे अलममटे, अगर तुमसे कोई गुनाह हो गया तो मैं अल्लाह से दुआ करता हूं, अगर तुमसे मिस्टेक हो गई है तो मैं अल्लाह से दुआ करता हूं, अल्लाह उसको माफ कर देगा, लेकिन सच बोल दो बस, यही मैं तुझसे आखिर में पूछता हूं। सबसे पूछने के बाद हजरत आयशा जिला पूछ रहे, हजरत आयशा जिला अपने अब्बा जान को सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु से कहती है, अजीब अन्नी, अब्बा मेरी तरफ से जवाब दो उनको। क्या कहा? मेरी तरफ से मेरे शोहर को जवाब दे दे। यहां भी बाप बेटी को, चहीती बेटी हजरत आयशा को कुर्बान कर रहे हैं कि मैं क्या जवाब दूं सरकार के सामने, मैं क्या जवाब दूं नबी को। ये कौन कह रहे हैं? अबू बकर सिद्दीक। हजरत आयशा जल्लाहु तआला फरमाती है, मैं अपनी मां से कहा मैंने, अजीब अन्नी रसूल अल्लाह, ओ मेरी मां, मेरी तरफ से जवाब दो नबी सल्लल्लाहु अलैहि वसल्लम को जी। तो वो बेटी को कुर्बान करने के लिए तैयार मां, वो क्या कहती है, मैं क्या कहूं बेटी, तुम ही जवाब दे दो, सच सच बता दो जो भी है। हजरत आयशा फरमाती है, रोते 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 मेरे तो आंसू भी खुश्क हो गए, तो मैंने सिर्फ इतना कहा, मेरा और तुम्हारा हाल ऐसा है मेरे नबी जैसे यूसुफ और उनके अब्बा का हाल। यूसुफ अलैहिस्सलाम लॉस हो गए थे ना, तो 40 साल तक उनके अब्बा रोते रहे, रोते रोते उनके आंसू खत्म हो गए ना। कहा मेरा और आपका हाल ऐसा ही जैसे यूसुफ और उनके वालिद याकूब का हाल अलैहिस्सलाम का। और कह रही है, जल्दी में मुझे नबी याकूब का नाम भी नहीं याद आया। आयशा फरमाती इतनी में परेशान थी, मैंने यूं कहा, यूसुफ और उनके अब्बा याद कर, मुझे याद नहीं आया। तो मैंने कहा, अबा यूसुफ, कि उन्होंने जो कहा था, अबू ने जो कहा था, फसबरुन जमील वल्लाहुल मुस्तानु अला मा तसिफून, मैंने भी वही जुमला नकल कर दिया नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने, فَصَبْرٌ جَمِيل جی میں صبر کر رہی ہوں، وَاللَّهُ الْمُسْتَعَانُ عَلَى مَا تَصِفُونَ. اللہ دیکھو حالت کیا ہے، پورے مدینے میں بری بات چل رہی ہے اور اتنا بڑا بہتان اکیوزیشن لگایا گیا، پھر بھی نبی اکرم صلی اللہ علیہ وسلم برداشت کیا، بد دعا نہیں کی. جی کون کون باتیں کر رہے ہیں. اب آپ صلی اللہ علیہ وسلم حضرت عائشہ جلا پوچھا، آپ انہوں نے یہ جواب دیا فصبر جمیل واللہ المستعان علامات، ادھر سے یہ جواب ان کی زبان سے نکلا، ادھر سے حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہے میں دیکھ رہی تھی کہ فوراً جبریل علیہ السلام تشریف لے آئے میرے بیڈ کے اوپر، آگے جبریل علیہ السلام. بس کہنا تھا صبر جمیل واللہ المستعان، صبر ان اللہ مع الصابرین، اللہ اس کے ساتھ ہوتا ہے فوراً. اس لیے کہ جب کبھی بھی وہی آتی تھی تو ہم سمجھ جاتے تھے آپ صلی اللہ علیہ وسلم کے وہی اترنا شروع، پسینہ نکلنے لگا، آپ کی مبارک گردن جھک گئی، بہت ہیوی ایسی وہی اترتی تھی کہ اگر اونٹ پر ہوتے تو اونٹنی بھی بیٹھ جاتی تھی. ایک صحابی فرماتے ہیں میرے پیر پر آپ کا ایک چھوٹا سا پیر، آپ کا پیر کا کچھ حصہ تھا، تو جب وہی اتری تو میرا پیر ایسا لگا ابھی ٹوٹ جائے گا. یہ تو قرآن کریم آپ پر اترا ہے، آپ نے برداشت کیا، اگر ڈائریکٹ ہم پر اترتا تو ہم جل کر خاک ہو جاتے. اللہ کے نبی نے برداشت کیا اور ایسا برداشت کیا، اب قیامت تک جو بھی ہم قرآن حافظ کریں گے، یاد کریں گے، پڑھیں گے، ہمیں کوئی تکلیف نہیں ہوگی، بلکہ قرآن پڑھنے سے تکلیف بھی دور ہو جائے گی. بیمار کے لیے پڑھو تو بھی شفا ہو جائے گی، جادو کے لیے پڑھو تو ختم ہو جائے گی، جنات کے پڑھو ختم ہو جائے گی. اب یہ پریشانی نہیں بلکہ یہ کیا ہے، قرآن کریم شفا بن گیا. تو جیسے ہی وہی ختم ہوئی، آپ صلی اللہ علیہ وسلم نے سب سے پہلا جملہ فرمایا حضرت عائشہ رضی اللہ تعالی عنہا سے، ابشری یا عائشہ، عائشہ تمہیں بشارت ہو. کیا فرمایا؟ عائشہ تمہیں، یہ کدھر سے جواب آ رہا ہے؟ اوپر سے. امی جان حضرت عائشہ رضی اللہ تعالی عنہا کی والدہ ام رومان کہتی، عائشہ اٹھ کر نبی صلی اللہ علیہ وسلم کے پیر چوم لے، تیرے لیے پیغام آ گیا، آپ صلی اللہ علیہ وسلم کو بوسا دو، کس کرو اپنے شوہر کو. غصے میں حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی، غصے میں تھی نا، میں تو صرف میرے مولا کا شکر ادا کروں گی. کس کا؟ میرے اللہ کا، جس نے میرے اوپر برات نازل کی، جس نے مجھے بڑی کیا. یہ غلط افواہوں کو اللہ نے میرے نبی کے سامنے ظاہر کر دیا اور آپ صلی اللہ علیہ وسلم پر یہ سورت، سورہ جو ابھی آپ کے سامنے اس کی میں نے ایک آیت پڑھی، یہ سورت اتری، یہ پوری سورت نازل ہوئی. آپ صلی اللہ علیہ وسلم نے یہ سورت صحابہ کو سنائی اور اس سورت کا شان نزول یہ ہے. تو یہ مصیبت جو میں نے بتلائی کہ اس سورت کا شان نزول یہی ہے کہ حضرت عائشہ رضی اللہ تعالی عنہا کا بہت بڑا احسان ہے، ان کے واسطے سے ہمیں دین ملا ہے. اتنی بڑی سورت ہے، اس میں سارے احکام اللہ نے بیان کر دی عورتوں کے، یہاں تک کہ فرماتے ہیں کہ آدھا دین دوسروں نے پہنچایا، صحابہ کرام نے، 1,24,000 انبیاء نے، صحابہ نے پہنچایا، اور آدھا دین ام المومنین اکیلی حضرت عائشہ نے اس امت کو پہنچایا. اب سوال یہ پیدا ہوتا ہے کہ حضرت صدیق اکبر رضی اللہ تعالی عنہ جو نبی اکرم صلی اللہ علیہ وسلم کے غار کے ساتھی ہے، ہجرت کے ساتھی ہے، اول مؤمنین میں ان کے کتنے، سب سے مؤمنین میں انبیاء کے بعد سب سے بڑا درجہ ان کا ہے، جن کے بارے میں ہے کہ ابو بکر صدیق ساری دنیا والوں کو عام رحمت اللہ اتارے گا اور ابو بکر پر خاص اللہ کی رحمت اترے. تو سوال یہ ہے، سرکار دو عالم سے ارشاد فرمایا، گزشتہ امتوں میں ایک تو حضرت صدیق اکبر کا درجہ اتنا بڑا، اور گزشتہ امتوں میں محدث گزرے ہیں. محدث کا کیا معنی؟ محدث جس کی زبان ہر وقت سچ بولتی ہے، کبھی جھوٹ نہیں، اس کو کہتے ہیں محدث. وَإِن يَكُن فِي أُمَّتِي، میری امت کا محدث عمر ابن الخطاب ہے. قیامت کے دن اللہ سب سے پہلے عمر ابن الخطاب سے سلام کریں گے. بات آتی ہے، میری امت، اللہ کے فرماتے ہیں میری امت کا محدث کون ہے؟ عمر ابن الخطاب رضی اللہ تعالیٰ عنہ. کبھی جن کی زبان جھوٹ نہیں بول سکتی، کتنا بڑا انسان ہوگا، کتنا بڑا مرتبہ ہوگا. سرکار دو عالم صلی اللہ علیہ وسلم کی زبانی ان کو ملا ہے. کیا دعا کی تھی جی؟ ابراہیم علیہ الصلوۃ والسلام نے دعا کی، اللہ اس زمین پر کوئی ایسا نبی پیدا فرما جو امت کے لیے قرآن سنانے والا، رہنمائی کرنے والا ہو. تو 5000 سال کے بعد اللہ نے ابراہیم علیہ السلام کی دعا کے بعد نبی صلی اللہ علیہ وسلم کو پیدا کیا، اور نبی صلی اللہ علیہ وسلم نے وہی جگہ پر کعبہ میں مطاف میں بیٹھ کر دعا کی، اے اللہ ابو جہل جس کا نام بھی عمر ہے اور ادھر عمر بن الخطاب ہے، دو عمر میں سے ایک کو ایمان کی دولت سے نواز دے تاکہ اسلام کو قوت مل جائے. یہ رات میں دعا کی، صبح میں عمر بن الخطاب ایمان لانے کے لیے حاضر ہو گئے، ایک ہی رات میں دعا قبول ہو گئی. تو صدیق اکبر کا درجہ کتنا بڑا، عمر فاروق کا درجہ کتنا بڑا، سیدنا عثمان ابن عفان کا درجہ کتنا بڑا، کہ سب سے زیادہ آسان حساب قیامت کے دن حضرت عثمان کا ہوگا. آسان کیوں؟ اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم عید کی نماز پڑھانے کے لیے جا رہے تھے تو ساری بیویوں نے فرمایا، حضرت گھر میں کچھ نہیں ہے عید کے دن پکانے کے لیے، مدینہ کے فقراء اور یتیم آج ہمارے در پر آئیں گے تو ہم ان کو کیا دیں گے؟ کہ اللہ کے نبی کے گھر پر آئیں گے نا، تو ہم کیا دیں گے؟ فرمایا اللہ تعالیٰ مدد کرے گا، آپ چلے گئے، اب جانا ہی تھا. ادھر سے حضرت عثمان رضی اللہ تعالیٰ عنہ 9 اونٹ پر، یہ گروسریز ہے، کھانا پینا بھر کر ایک ایک اونٹ کا سامان ہر بیوی کی یہاں دے دیا. واپس اللہ کے نبی آئے تو دیکھا کھانا اور لوگ لائن لگی ہوئی ہے، یتیموں کی اور بیواؤں کی، غریبوں کی لائن، ایک ادھر سے آ گیا. فرمایا عثمان رضی اللہ تعالیٰ نے سارے گھر پر دے دیا. فرمایا اول اللہ قیامت کے دن میرے عثمان کا حساب آسان کر دینا، اللہ کے نبی نے دعا فرمائی. یہ ہے تو حضرت علی بن ابی طالب رضی اللہ تعالیٰ عنہ. پھر عشر مبشرہ دیکھو، جن کو جنت کی 10 وہ صحابہ جن کو جنت کی بشارت دی ہے. بدرین صحابہ دیکھو، یہ حدیبیہ کے صحابہ وہاں موجود ہے، احد کے بڑے بڑے صحابہ موجود ہیں، قرائے مدینہ موجود ہے، علماء مدینہ موجود ہے، علماء صحابہ سب کا دین کی حفاظت میں حصہ ہے. مگر اس میں حضرت عائشہ رضی اللہ تعالی، ان تمام کے دینوں میں حضرت عائشہ کا حصہ سب سے زیادہ ہے. ان تمام میں کتنے بڑے بڑے صحابہ ہیں. عورتوں کو لوگ بھول جاتے ہیں نا، یاد نہیں کرتے نا، جو عورتیں پڑھاتی ہے تو وہ ان کے 5 چھوٹے چھوٹے بچے پڑھتے، بعد میں شیخ الحدیث بن جاتے ہیں. تو شیخ الحدیث تو مشہور ہو گیا لیکن وہ عورت بیچاری اپنی جگہ پر ہے. ہمارے مفتی تقی صاحب سنا رہے تھے کہ میں نے ناظرہ قرآن پڑھا تھا دیوبند میں ایک عورت سے، وہ جب میں اتنا بڑا مفتی وہ بن گئے اور جن کو انعام ملا پوری دنیا میں نمبر 4 پر سب سے بڑا مفتی، تو ان کو پتا چلا وہ ملنے کے لیے آئی تو میں نے فوراً پہچان لیا کہ یہ بھی تو میری آپا ہے جس کے پاس میں نے ناظرہ قرآن. تو پڑھنے والا تو مشہور ہو جاتا ہے دنیا میں لیکن پڑھانے والا مشہور نہیں ہوتا. بات سمجھ آ رہی ہے یہ چیز. تو حضرت عائشہ رضی اللہ تعالی آدھا دین ان تمام کے پاس ہے، جتنے جن کے درجے اتنے بڑے بڑے ہیں. ام المومنین کا درجہ کتنا، اللہ کے نبی اتنے پریشان ایسی عورت کے بارے میں ممبر پر بیٹھے ہیں کہ مسجد نبوی کے ممبر پر بیٹھ کر اب صحابہ کرام کے سامنے اتنے غمگین ہیں. کوئی ادھر صحابی رو رہے ہیں، کوئی ادھر رو رہے ہیں، کوئی ادھر رو رہے ہیں، پوری مسجد رو رہی ہے. ہفتے ہو گئے، ایک ہفتہ نہیں کئی ہفتے ہو گئے، پریشان ہی پریشان ہے. اگر کوئی کہے تمہارا کیس ہے، تمہیں جیل میں جانا ہے، تو کیسے آدمی پریشان ہو جاتا ہے، کھانا بھی نہیں کھاتا، سب کچھ. یہاں تو اللہ کے نبی ہے، कितनी परेशानी है। तो उन सब पर सबर इतना रखा हजरत आयशा रजी अल्लाह ताला अन्हा कि अल्लाह पाक ने उन पर क्या है पूरी सूरत उतार दी, सूरह नूर 18वें पारे में। तो सबर की वजह से अल्लाह ताला बहुत ही नेमत से नवाज देता है, जैसे शक्कुल कमर के मौजिजा के कई मौजिजा थे, जो चांद के दो टुकड़े किए थे, उम्मत की खूबियां, उम्मत की करामात और इतने ज्यादा हैं कि वो अगर कोई गैर मुस्लिम सही तरीके से गौर करे तो उसका दिलो दिमाग भी ईमान ले आएगा कि यह इस्लाम सच्चा मजहब है, इस्लाम इज ए ट्रू रिलीजन। दोनों जहां के सरदार आप सल्लल्लाहु अलैहि वसल्लम ने उंगली के इशारे से दो टुकड़े किए, ऐसे एक इधर गया एक इधर गया। ये चांद का दो टुकड़े करना एक मौजिजा नहीं है, उसमें बहुत सारे मौजिजात हैं। एक तो पहला मौजिजा उंगली मुबारक से इशारा फरमाया और चांद के दो टुकड़े हो गए, और टुकड़े होने के बाद चांद जमीन पर गिरा नहीं, अपनी जगह इधर आके ठहर गया, आधा इधर आधा इधर, वरना ऐसा करते इधर एक गिर जाता इधर गिर जाता। ये दूसरा मौजिजा। तीसरा मौजिजा, एक ऐसे इशारा किया दो टुकड़े हुए, एक टुकड़े ने चलना शुरू किया और उफुक की तरफ आ रहा है, जमीन के किनारे की तरफ, और जमीन के किनारे तक पहुंचकर कि दुनिया पूरी देख ले कि ये चल रहा है आधा, इधर की दुनिया देख ले, और वहां जाके वो ठहर गया ऐसे, यहां से वो देखा ना आपने मिडल में होता है ना चौबीरा, ऐसे चला 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 आधा उधर चला गया। तो फिर उसके बाद लेफ्ट साइड वाला चला आहिस्ता आहिस्ता, फिर वहां पहुंचा ताकि इधर वाले भी देख ले अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का मौजिजा। तो चलना और चलने के बाद एक जगह ठहर जाना यह भी मौजिजा है। और दूसरी बात, दाईं तरफ वाला टुकड़ा जो है चलना शुरू करता है, जहां पहला था उसी जगह पर जाकर वापस आ जाता है, यह भी इधर से ऐसे वापस आ जाता है, फिर दोनों मिलकर दोबारा सूरज चांद बन जाते हैं, ये मौजिजा। लेकिन कितने मौजिजात, एक मौजिजा में सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम इन तमाम रूहानी और पावर के बावजूद सबर कितना के थोड़े लोग ही मान लाए उनको देखकर, थोड़े, वरना क्या कहा ये तो जादू है, क्या कहा ये तो जादू है, मोहम्मद तुम्हारा जादू तो जमीन पर भी चलता था अब तो आसमान पर भी चलने लगा, नाउज़ बिल्ला। तो अब देखिए ना साहब, वो इतना बड़ा नबी है, साहबा के सामने रो रहे हैं, बर्दाश्त से पाई रहे, साहबा चाहते तो जाकर के उनको कत्ल कर देते, लेकिन तोहमत कितनी खतरनाक है, जैसे सैयदना यूसुफ अलैहिस्सलाम पर तोहमत लगाई थी नबी सेरा यूसुफ, उसने भी तो कितना बड़ा मौजिजा देखा था अजीज मिस्र ने, कि छोटा बच्चा, पहला मौजिजा तो यह है 7 दरवाजे हैं अंदर में रूम में है और 7 डोर्स है, वो 7 दरवाजे पर ताला लगा हुआ है, ये भाई भाग ही नहीं सकता, लेकिन वो भागते हैं, जैसे ही जाते हैं तो कैसे वो दरवाजा खुल जाते हैं, कहीं पर वो ऑटोमेटिक डोर्स होते हैं ना, जाते ही खुल जाते हैं, वैसे ही खुलने लगे सारे दरवाजे के ताले टूट गए और दरवाजे खुलते चले गए। हजरत यूसुफ अलैहिस्सलाम, ये मौजिजा तो उसने देखा था, जुलेखा ने पीछे दौड़ रही है और जब बाहर निकली तब जाकर ऐसा पकड़ा उसको पीछे से कुर्ता, अब बाहर देखा तो अजीज मिस्र खड़ा है बंगले के सामने, उसने देख लिया। तो इलेक्ट्रिक दरवाजे कैसे खुलते हैं, यूसुफ अलैहिस्सलाम के लिए एक खुला, दूसरा ताला टूटा, तीसरा टूटा, चौथा, 60। अब जुलेखा ने देखा मैं तो रुस्वा हो जाऊंगी, सब मोहब्बतें और इश्क धरा रह जाएगा, अब क्या करें, बस तोमर लगा दी, इसने मुझे छेड़खानी की, इसने मेरे रूम में आकर ऐसा किया। अब फिर मौजजा देखती है, सारे लोग जमा हो गए, बादशाह की बीवी और एक गुलाम, नाउजुबिल्ला, यानी गुलाम बनाया था उनको तो हजरत यूसुफ अलैहिस्सलाम को, बेगुलाम कुरान में है। तो अजीज मिस्र पूछता है यूसुफ अलैहिस्सलाम को, ये क्या कहती सुलेखा, क्या तुमने उसको छेड़खानी की है? तो कहा मैंने नहीं किया, इसने किया। तो क्या सच बोल रहे हो? इतने में वशहिद शाहिद मिन अहलिहा, जुलेखा ही की कोई फैमिली में से एक औरत बच्चा छोड़कर कुछ काम के लिए गई थी, और दूध पीता बच्चा वहां सोया हुआ था, जाग रहा था, खेल रहा था, वो दूध पीते बच्चे ने कह दिया जुलेखा का कसूर है, जुलेखा का कसूर है। वो भी दूध पीता बच्चा बोल रहा है, ये दूसरा मौजिजा है। ओहो, ये तो बहुत आसान है, देख लो। अगर यूसुफ की क्या क्या, क्या कहा उस बच्चे ने, खाली ऐसा नहीं का कसूर है, आगे से कमीज पता हो तो यूसुफ का कसूर है, और अगर पीछे से पटा है तो जुलेखा का कसूर है, देखा तो पीछे से पटा हुआ था, बच्चे ने कह दिया। इधर अजीज मिस्र ने, तमाम हुक्काम ने, अहले हुकूमत ने देखा इतना बड़ा मौजिजा कि बच्चा भी बोल पड़ा, ताले भी टूट गए। तो जुलेखा की हिदायत के लिए तो यही काफी था कि तमाम दरवाजे उसने खुलते हुए देखे, ताले टूटते हुए देखे अपनी आंखों से। लेकिन जुल्म सितम जब इंसान पर उतरता है तो उन तमाम से आंखें बंद हो जाती है और दूसरे पर क्या है, उंगली कर देते हैं, तोमर लगा देते हैं। अब आखिर में अपनी हुकूमत को बचाने के लिए अजीज मिस्र को यही फैसला करना पड़ा कि यूसुफ अलैहिस्सलाम को जेल में डाल दिया। कितने साल तक? 10 साल। यूसुफ अलैहिस्सलाम, जिसका पूरा जिक्र सूरत यूसुफ में मौजूद है, झूठी तोहमत रखकर उनको भेजा गया जेल में। यहां दोनों जहां के सरदार, वो तो यूसुफ अलैहिस्सलाम जेल में, यहां तो इमामुल अंबिया है, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम। दोनों वाकियात को देखो, यूसुफ अलैहिस्सलाम के वाकियात और नबी सल्लल्लाहु अलैहि वसल्लम की अहलिया मोहतरमा का वाकिया देखो, और इतना सबर फरमा रहे हैं। उधर अजीज मिस्र ने झूठी तोहमत पर हजरत यूसुफ को जेल में भेजा तो उनका दिलो दिमाग मजबूर होगा कि इस्लाम सच्चा मजहब है, सच्चा मजहब है, जिसके नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इतने बड़े वाकिये पर इस दर्जा सब्र और तहम्मुल किया कि मदीना में अफवाहें फैल गई। जब अल्लाह ने बतलाया तब बरात का पता चला कि मेरी बीवी पाक है। सारे बड़े बड़े साहबा ने गवाही दी, फिर भी अल्लाह को आसमान से पूरा रुकू उतारा उम्मुल मोमिनीन हजरत आयशा के लिए कि मेरी नबी की बीवी इतनी पाक है कि सिर्फ मदीना नहीं, कयामत तक आने वाले लोग मेरे नबी की बीवी पर उंगली न उठाए। कुरान पढ़ लो, मैं अल्लाह ने वजाहत कर दी है कि नबी की बीवी पाक है, प्योर है, कयामत तक बरात नाजिल कर। तो खैर, सूरह नूर में और भी बहुत सारे बातें हैं, इंशाल्लाह उसको बयान करेंगे। हम यहां तक बाकी रखते हैं। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। अल्लाहु सल्लि अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक वसल्लम या अरहमुर राहिमीन या दल जलाली वल इकराम या हन्नान या मन्नान या दयान या सुल्तान या कदीम अल एहसान। अल्लाहुम्मा सल्लि व सल्लिम दाइमन अबदन अबद अला हबीबिका खैरुल खल्क़ि कुल्लिहिम सल्लल्लाहु अला हबीबिही व आलिही व सहबिही व सल्लम तस्लीमन कसीरन कसीरन कसीरा। या अल्लाह हमारे गुनाहों को माफ़ फरमा, या अल्लाह हमारे गुनाहों को माफ़ फरमा, या अल्लाह इस मजलिस में हमारा बैठना कबूल फरमा। अल्लाह तेरे पाक हबीब सल्लल्लाहु अलैहि वसल्लम की दर्स की और हदीस की मजलिस है, और तेरे पाक हबीब सल्लल्लाहु अलैहि वसल्लम की प्यारी बीवी जो हमारी माँ है उम्मुल मोमिनीन, उनका जिक्र हो रहा था। अल्लाह उनके सदके हम सब की मग़फ़िरत फरमा, अल्लाह उनके सदके हम सब की मग़फ़िरत फरमा। या अल्लाह हमारे ईमान को भी मजबूत बना दे, ہمارے ایمان کو اور یقین کو ہم مضبوط بنا دیں. اے اللہ ہمیں بھی ہر مصیبت پر صبر کرنے کی توفیق نصیب فرما. یا اللہ ہم سب کو تیرے نیک بندوں میں شامل فرما, تیرے نیک بندیوں میں شامل فرما. یا اللہ یا رحمان ہم سب کا آنا, چل کر آنا, بیٹھنا, سننا, یا اللہ اس مجلس میں بیٹھ کر سننا سب کچھ تو قبول فرما. یہ مجلس ہمارے لیے ہدایت کا ذریعہ بنا, رحمت کا ذریعہ بنا, مغفرت کا ذریعہ بنا, خیر کا ذریعہ بنا, عفو کا ذریعہ بنا, عافیت کا ذریعہ بنا, سکون کا ذریعہ بنا, برکات اور رحمتوں کا ذریعہ بنا. اے اللہ محبت مودتوں کا ذریعہ بنا. اے اللہ ہمارے گھروں میں سکون نصیب فرما. اے اللہ ہمارے گھروں میں سکون نصیب فرما, میاں بیویوں میں محبت نصیب فرما. اے اللہ جن کے گھروں میں جو بھی جھگڑے ہو تو ختم فرما اور محبت پیدا فرما. شوہر کو بیوی کے ساتھ, بیوی کو شوہر کے ساتھ محبت نصیب فرما. اولاد کو ماں باپ کے ساتھ, ماں باپ کو اولاد کے ساتھ محبت اور مودت نصیب فرما. جو بے اولاد ہیں ان کو اولاد صالحہ نصیب فرما. جو اولاد والے ہیں ان کی اولاد کو آنکھوں کی ٹھنڈک بنا. یا اللہ حافظ قرآن بنا, عالم دین بنا, دین کے داعی بنا, دین کے داعی بنا, داعی قرآن بنا, ناشر قرآن بنا. اے میرے مولا, اے میرے رحمان, یا غفور یا سبوح یا قدوس یا غفور یا ودود, یا اللہ یا رحمان, نبی اکرم صلی اللہ علیہ وسلم کی سنتوں پر چلنے والوں میں سے بنا, ان کے طور و طریق پر چلنے والوں میں سے بنا. اے اللہ ان کے ساتھ سچی محبت رکھنے والوں میں سے بنا. یا اللہ اس مجمع میں جو بھی بیمار ہو شفائے کاملہ عاجلہ دائمہ مستمرہ نصیب فرما. گھروں میں مکسلڈ کے ذریعے اور یوٹیوب کے ذریعے, واٹس ایپ کے ذریعے, جہاں جہاں یہ ہمارے پروگرام جا رہے ہیں, اللہ نیشنل انٹرنیشنل سب کی مغفرت فرما, سارے سننے والوں کی مغفرت فرما, سارے سننے والوں کو عفو عافیت نصیب فرما, سب کی روزی روزگار میں برکت نصیب فرما. یا اللہ یا رحمان زندوں کی بھی مغفرت فرما, مردوں کی بھی مغفرت فرما. یا اللہ یا رحمان ہمارے ماں باپ کی مغفرت فرما, ہمارے اساتذہ کرام کی مغفرت فرما, ہمارے شیوخ کی مغفرت فرما, ہمارے بھائی بہنوں کی مغفرت فرما. اے اللہ ہماری اعلی اولاد کی مغفرت فرما. یا اللہ ہماری روزی میں بے انتہا برکت نصیب فرما. یا اللہ میرے دوست احباب کی مغفرت فرما, ہم سے محبت رکھنے والوں کی مغفرت فرما, اور ہم پر احسان کرنے والوں کی مغفرت فرما. اے اللہ تو تیری شان شان ان پر احسان فرما, تو تیری شان شان انہیں محبت کا صلہ نصیب فرما. یا اللہ تو ان کے اولادوں کو بھی عالم دین بنا, حافظ قرآن بنا, دین کے داعی بنا. یا اللہ ماں باپ اپنے اولاد سے شادیوں کے لیے, اچھے جوڑے کے لیے پریشان حال ہے, اے اللہ سب کے لیے آسان صورتیں پیدا فرما. یا اللہ یا رحمان اپنے فضل و کرم سے, رحم و کرم سے, نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے ان مخلصین اور مخلصات کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری اس مجلس کو اور ہماری دعا اور توبہ کو قبول فرما لے. وصلی اللہ تعالی علی سیدنا محمد وعلی وسلم.